नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत किमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेकको मंगलबारको श्रृंखलामा हामी विगत केही सातादेखि तारिणी प्रसाद कोइरालाको उपन्यास अग्निवाटिकाको वाचन सुन्दै आएका छौं। अग्निवाटिकाको वाचन हामीले गएको साता 12 श्रृंखलासम्म गर्यौं। अब आज अग्निवाटिका उपन्यासको अन्तिम तथा 13 श्रृंखला वाचन शुरू हुन्छ पृष्ठ 220बाट। उसले पुलुक लालीलाई हेर्यो। मेरो नाम मनोरमा हो। लालीको स्वर साह्रै गम्भीर थियो। लाली त यो पेसा अप्नाएपछिको चटपटी नाम हो। केशर चिठी पढ्न लाग्यो। मेरी पत्नी मनोरमा, यो चिठी तिमीले पाउनुभन्दा पहिले नै म मरिसकेको हुनेछु। केही बेरपछि म यो संसारमा रहने छैन। तर यसरी जान लाग्दा पनि मलाई के कुराको सन्तोष छ भने, तिमीलाई बिहा गरेर दुलै बनाउन नसके पनि मैले आफ्नो हृदयमा तिमीलाई सम्पूर्णतया ग्रहण गरिसकेको छु। तिमीलाई पत्नी भनेर सम्बोधन गरेँ, कुनै तिमीलाई मन पर्छ पर्दैन, तर हृदयले वरण गरिसकेपछि झुटो बोलेर म आफ्नो आत्मालाई मरेपछि पनि आत्मा रहिरहन्छ भने युग युगसम्म कल्पाएर राख्न चाहन्न। तिमीलाई आमासँग टाँसिएर बसेको देख्दा नै मैले तिमीलाई अप्नाइसकेको थिएँ। मलाई पूरा विश्वास थियो म मेरो आमा बालाई मनाएर तिमीलाई घरकी बुहारी बनाएर लैजान्छु, तर उहाँहरूले मलाई स्वीकृति दिनु भएन। म उहाँहरूलाई कुनै दोष दिन्न। समाजको बलिया पन्जामा थिचेका मेरो आमा बाबाले पनि के गर्न सक्नुहुन्थ्यो र? मैले आफ्नो सारा शक्ति लगाएँ, सारा शक्ति लगाएँ मेरी भन्नु तिमीलाई पाउन। तिम्रो आमाले मलाई भन्नुभएको थियो घरको स्वीकृति नभई लुकी चोरी गरेर उहाँ आफ्नो छोरीलाई कदापि दिनुहुने छैन। मैले त घरद्वार छाड्न समेत कम्मर कसेको थिएँ, तर त्यसले के हुन्थ्यो र? त्यति गरे पनि म तिमीलाई पाउन सक्दिनँ थिएँ। भन्नु इच्छा थियो, तिम्रो आमा अगाडि हात जोडेर म कल्पिन्छु, भिख माग्छु, तर के मलाई उहाँ तिमीहरूको सम्पित हत्याउने चालबाज भन्ठान्नुहुन्नथ्यो र? तिमी नै विचार गर मेरी प्यारी मन्नु, म कस्तो अप्ठ्यारो स्थितिमा थिएँ। यतिका दिन जब म तिमीहरूको अगाडि परिन, तिमीले के ठान्यौ होली, सोच्यौ होली आएको थियो आमाको सम्पत्ति ठग्न, तिमीलाई बर्बाद गर्न आएको थियो भन्ने शक्ति सम्झिनौ होली। र मेरो इमान्दारीको प्रमाण एउटै थियो र त्यसलाई मैले अप्नाएँ, तर त्यो प्रमाण दिइसकेपछि त्यसको काम के नै लाग्थ्यो र? कतै कुनै उपाय नदेखेर मैले त्यही काम गरेँ जो एउटा कायर मानिसले गर्दछ। तर किन हो कुन्नी, म कायर छु जस्तो मलाई लाग्दैन। मैले आफ्नो जीवन उत्सर्ग गरेर दुईवटा कुरा पुरा गरेँ जस्तो लाग्छ। पहिलो त के भने, तिम्रोप्रति मेरो जुन कलिलो भावना थियो त्यसलाई बिग्रन नदिएर सदाका निम्ति कलिलै राख्न सकेँ। र अर्को चाहिँ, समाजसँग बदला लिएँ भन्ने सम्झेर सन्तोष माने। मुख्यत मैले आफ्नो प्रेमलाई अमरता प्रदान गरेँ। ऐतिहासिक अमरता होइन, प्रचारात्मक पनि होइन, औपन्यासिक पनि होइन, केवल एकान्त शान्त र पवित्र अमरता, जुन प्रेमको आत्मा संसारमा प्रेम रहन्जेल बतासको एकान्तमा चुपचाप डुलिरहेछ। कुन्नी, यो पनि मैले ज्यादै भावुक भएर भने क्यारे, मेरो यो मरणले म तिमीलाई प्रेम गर्छु भन्ने कुरा मात्र तिमी छेउ पुर्याइदिन सक्यो भने यो मृत्यु सफल भयो भनेर ठान्नेछु। तिम्री आमाले पनि ठान्नुहुनेछ, संसारमा सबै मानिस खराब मात्रै हुँदैनन्। ठूलो श्रद्धा छ मलाई तिम्री आमाका प्रति। मलाई विश्वास छ मन्नु, यो संसारमा सबैजना म जस्ता लाचार नहोलान्। कोही न कोही तिम्रो प्रेम प्राप्त गर्न सक्ने र तिमीलाई अप्नाउन सक्ने सौभाग्यशाली अवश्य निस्कनेछ। ईश्वरले त्यो बहादुर भाग्यशाली जन्म दिएको हुन्, त्यसलाई मेरो आशीर्वाद र शुभकामना छ। तिम्रो जीवन सुखी भयो भने मेरो आत्माले शान्ति पाउनेछ। बिदा देऊ मेरी मन्नु, सधैँको निम्ति बिदा देऊ। तिम्रो नजिकै मर्दैछु, चाह्यो भने तिमी मेरो लास हेर्न सक्छौ। तिम्रो माया गर्ने वीरेन्द्र। चिठी पढेपछि केशरले चुपचाप त्यसलाई पट्याएर थन्कायो, केही बोलेन। लाली गम्भीर भएकी थिइन्। लालीले भावहीन स्वरमा भनिन्। त्यसपछि भोलिपल्ट बिहान हामीले अखबार पढ्यौँ। त्यही राति बनारस कन्टोन्मेन्ट स्टेसननिर एउटा रेलले काटिएको मानिसको लास फेला पर्यो रे। वीरेन्द्र कुमार नाम गरेको त्यो युवक बनारस विश्वविद्यालयको एमएको छात्र थियो रे। उसको पाकेटबाट आफ्नो बाबा आमालाई लेखेको दुईवटा पत्र फेला परेको छ, जसमा कुनै वेश्यासँगको प्रेम उल्लेख गरेको छ भन्ने कुरा अखबारमा लेखिएको थियो। लालीले साह्रै लामो सास फेरिन्। एकछिन उनी सुस्ताइन्। केशरका निस्तेज आँखा चुपचाप लालीलाई हेरिरहेका थिए। लालीले उस्तै थाकेको स्वरमा भनिन्, बुझौ केशर, त्यस बेला म जति रोएँ त्यति बढ्दा सायद मानिस रुँदै रुँदैनन् क्यार। आमा पनि असाध्य रुनुभयो। त्यस बेला मैले दुईवटा सङ्कल्प गरेँ कि अब म जिन्दगीभर बिहा गर्दिनँ र जिन्दगीभर रुन्न। तर तिमीले चाहिँ मेरो एउटा सङ्कल्प तोडाइदियौ। मेरो प्राणको सुराही रितिसकेको थियो, तिमीले आएर त्यसलाई भरि पारेर घोप्टाइदियौ। केही बोल्न नसकेर केशरले लालीको हात समाएर बिस्तारै थिच्यो। लाली एकछिन चुप्प लागिन् अनि भनिन्, म विधवा हुँ केशर, मैले आफूलाई विधवा नै ठानेकी छु। मेरो सुहागको सिउँदोमा पर्नुभन्दा पहिले नै दैवले हर्यो र त्यति नै हो मेरो कथा। यति भनिसकेर केशरलाई हेर्न अशक्त भएका लालीका आँखा ढोका बाहिरको अन्धकारलाई छिचोल्न खोजे। ए भाउजू यता हेर त भनेर केशरले उनको गाला समाएर उनलाई आफूतिर फर्कायो अनि फेरि भन्यो, म तिम्रो देवर छँदैछु नि। लालीले उदास हाँसो फिस्स हाँसिन् र केशरको निधारबाट कपाल पन्छाइदिइन्। अलिअलि गर्दै केशर थाहा पाउँदैछ, वासनाको परिपूर्ति हुनु नै जीवनको अन्तिम लक्ष्य होइन रहेछ। तर के चाहिँ अन्तिम लक्ष्य हो अथवा संसारको व्यवस्था के को निम्ति हो भन्ने कुरा उसलाई थाहा छैन। उसको अल्प अनुभवी तरुण मस्तिष्कमा अनगिन्ती नयाँ नयाँ प्रश्नहरू जेलिएर आउँछन्। लालीको वीरेन्द्र कुमारले वासनाको कामना गरेन। लालीबाट टाढा नै बसेर उसले उनलाई एकान्तमा चुपचाप माया गरिरह्यो। लालीबाट पनि उसले माया पाउनुपर्छ भन्ने दावासम्म गरेन र अन्त्यमा उसले मृत्युलाई अङ्गीकार गर्यो। केशरको धारणा थियो प्रेम उपलब्धि चाहन्छ, तर वीरेन्द्रको प्रेमले केही माग गरेन र अन्त्यमा उसले मृत्युलाई अङ्गीकार गर्यो। उसले लालीलाई सपथोक दियो मात्रै उनीबाट केही लिएन, लिने इच्छा नै गरेन। जुन कुरा कथामा मात्र सम्भव छ त्यो एउटी शालीन केटी र वीरेन्द्रका बीच भएको सत्य घटना थियो। जुन समाजलाई उपटक्कै वास्तै गर्दैन र जुन सामाजिक मान्यता र बन्देजको अपहेलना गरेर उस समाजबाट अलग भई आफ्नो छुट्टै अस्तित्व कायम गर्न तत्पर भएको आफूलाई ठान्दछ, त्यही समाजले चारैतिर फैलाएको लुलु नङ्ग्रामा उसको कल्पनाको उन्मुक्त संसार अलिअलि गर्दै सुस्तरी बेरिँदै गएको र झन्झन कस्यँदै गएको पाउँदछ। लाली, वीरेन्द्र र उस स्वयं अहिलेलाई यी तीनजनाबाट बनेका उसको छुट्टै संसारमा समाजको त्यही लुलो नङ्ग्रा उनीहरूलाई बेर्न लरेङ बरेङ गर्दै यताउति छामछुम छामछुम गरिरहेको देख्छ। त्यो नङ्ग्राबाट उम्कन लाली घबडाएर भाग्दछन्, बेपत्तासँग दगुर्दैछन्। वीरेन्द्र पनि भाग्दैछ भाग्दैछ र केशर चाहिँ त्यो लरेङ बरेङ गर्दै छामछामछमछम घुम्रिएको डरलाग्दो घिनलाग्दो नङ्ग्राबाट निकै टाढा सुरक्षित भएको आफूलाई पाउँदछ र उसलाई पक्रिन नसकेकोमा ऊ टाढै उभिएर खिस्सी गर्दै हाँस्दैछ। तर ऊ के देख्छ भने नहतारी र लम्ल्याङ लुङ्लुङ गर्दै भए पनि नङ्ग्रा अगाडि सार्दैछ। छोयो छोयो लालीलाई त्यसले छोइसक्यो। उनी भाग्न खोज्दैछन् तर आफूलाई चारैतिरबाट घेरिएको पाउँछिन् उनी र त्यस्तै लडबराइरहेका अनगिन्ती नङ्ग्राहरूलाई चारैतिर जिब्रो निकालेको देख्छिन्। कहाली र चिच्याउँछिन् उनी, गुहार माग्छिन्, तर कोही छैन उनको यो चित्कार सुन्ने कि केशर दगुरोस् उनको रक्षाको निम्ति। तर देख्छ त्यतिका नङ्ग्राहरूका घुम्रिएका घिनलाग्दा अङ्कुश लालीलाई बचाउँदै ऊ आफै पनि फस्न सक्छ। पाखण्डी स्वार्थी कातर ऊ अगाडि बढ्न सक्दैन, टाढैबाट हेर्छ। अलिअलि गर्दै नङ्ग्राहरू लालीको जिउभरि झेलिन्छन् र उता वीरेन्द्रलाई चाहिँ एउटा बलियो नङ्ग्राले उसको कम्बरमा बेर्दछ र एक्कासी कुहेत्रो फाले जस्तो गरी यति टाढा फालिदिन्छ। ऊ देख्नै पाउँदैन कि वीरेन्द्र कहाँ पुग्यो के भयो, तर तैपनि केशर सुरक्षित छ। भयानक पो रहेछ समाज, तिमी त्यसलाई त्याग तर ऊ तिम्रो पछि नै लाग्छ। चाहे जहाँ जाऊ जति टाढा भाग ऊ सुस्तरी तिमीलाई पछ्याउँछ पछ्याइरहन्छ र समाती छाड्छ। केशरलाई यति चाहिँ थाहा छ समाजलाई मानिसले बनाएको हो, तर के अब त्यो मानिसको नियन्त्रणमा रहेको छ र समाज त वैज्ञानिकले बनाएको त्यस्तो राक्षस हुन गयो जो आफूलाई बनाउने वैज्ञानिकलाई नै हमला गर्न पो तयार भयो। अदृश्य समाजको अनौठो रूप पाउँछ। समाजको नङ्ग्राबाट अलिला ऊ सुरक्षित भए पनि उसलाई लाग्छ उस समेत त्यसबाट उम्किन सक्दैन। जुन बेला उसले लालीलाई सोधेको थियो, यदि मैले माने भने तिमी मसँग बिहा गर्छौ, त्यस बेला उसले इमान्दारीका साथ लालीलाई उनको दूषित वातावरणबाट निकाल्ने उद्देश्यले भनेको थियो। तर त्यस बेला पनि उसले यदि मैले माने भने भन्ने वाक्यांश गाँसेर ऊ कसैसँग डराएको छ भन्ने कुरा अव्यक्त तवरले बताउँदै थियो। आत्मभित्रको सम्पूर्ण इमान्दारी व्यक्त गर्दा गर्दै पनि उसलाई कसको डर लागेको थियो त्यस बेला? आमा बा होइन, त्यसो भए कसको त? यदि कसैको पनि डर थिएन भने उसले यदि भनेर किन अड्को थाप्यो त? वीरेन्द्र, उसले यदि भनेर दुविधा जनाएको थिएन। सायद त्यही निर्भीकता नै उसको मृत्युको कारण हुन गयो। अर्को प्रश्नले पनि केशरलाई दुःख दिँदैछ। प्रेम के हो? ऊ प्रेमबाट सेक्सलाई छुट्याएर हेर्न सक्दैन। यो दुईटामा कुनै भिन्नता नै देख्दैन। उसलाई लाग्छ प्रेमसँग बाँच्न गाँसिएको हुन्छ हुन्छ। लालीसँग उसलाई बाँच्नपूर्तिको अभिलाषा छैन, त्यसकारण त्यो प्रेम होइन, सायद माया हो त्यो। माया र प्रेम, यी दुई शब्दको अर्थ ऊ यसरी लगाउँछ। माया र बाँच्नको संयोग नै प्रेम हो, र बाँच्न नभएको प्रेम माया हो। ऊ चञ्चलालाई प्रेम गर्छ, श्यामालाई प्रेम गर्छ, सन्ध्यालाई प्रेम गर्छ, शेफालीलाई प्रेम गर्छ, र लालीलाई ऊ माया गर्छ, बहिनीलाई माया गर्छ, आमालाई माया गर्छ, भाउजूलाई माया गर्छ। अनि फेरि देख्छ सीता बजेलाई, जसलाई न ऊ प्रेम गर्छ न माया। त्यो के नि, त्यो बासना हो? ऊ त्यसलाई बासनाकै संज्ञा दिन्छ। तर अर्को प्रश्न छ, यदि लालीले उसको इन्द्रिय बासना भाड्न खोजिन् भने ऊ लालीसँग सुत्न सक्ला? यदि उनी नाङ्गी भएर कामातुर भएर केशरसँग सुत्न खोजिन् भने के ऊ लालीसँग, जसलाई ऊ माया गर्छ, प्रेम होइन, तृप्तिका साथ बासना पूर्ति गर्न सक्ला? र ठिक यही सोचेका बखत उसको आँखा अगाडि काठमाडौँकी उसकी भाउजू आइपुग्छिन्। यदि उसकी भाउजूले पनि उसको बासना उमारेर उसँग सुत्न खोजिन् भने बाफ रे बाफ। केशरलाई लाग्छ ऊ सक्छ, भाउजूसँग पनि लालीसँग पनि, र दुवैबाट ऊ सन्ध्याबाट पाए जस्तै आनन्द पनि पाउन सक्छ क्यार। तर बासना उनीहरूले उमारे मात्र उम्रिन्छ, त्यो पनि बल गरेर उमारियो भने मात्रै, आफै चाहिँ कदापि उम्रिन सक्दैन। अब ऊ सोच्दछ यो मायालाई उसले के को संज्ञा दिने? प्रेमको? यदि यसलाई पनि प्रेमकै संज्ञा दिने हो भने सन्ध्या, श्यामा र चञ्चलाको प्रेमलाई के संज्ञा दिने? र फेरि ऊ पाउँछ आमा दिदी बहिनीको माया। यो मायामा ऊ ठूलो अन्तर देख्दछ। यिनीहरूमा चाहिँ ऊ बासना भन्ने कुराको कल्पना नै गर्न सक्दैन। उनीहरूको सम्झनामा नै उसको बासना शिथिल भएर जान्छ। सोच्दा पनि उसलाई त्यसमा यति घृणा बढ्ता हुन्छ र अरुचि हुन्छ। धेरै बेरसम्म त्यसको विभत्स सम्झनाले उसलाई दिग्मिग भइरहन्छ। तर तिनीहरूमा ऊ पाउँछ अगाध माया, त्यसकारण उसले मायालाई पनि दुईटा स्पष्ट विभागमा बाँडिदिएको छ। लाली भाउजू र त्यस्तो किसिमका सम्बन्धीको मायालाई माया, र आमा दिदी बहिनीलाई चाहिँ स्नेह, ममता, वात्सल्य इत्यादि। तर यी सबै परिभाषाबाट अलग्गै छिन् सन्ध्या। उनलाई चाहिँ ऊ माया गर्छ, प्रेम गर्छ, स्नेह गर्छ, ममता गर्छ, र उनका प्रति अन्तरालमा बासनाको प्रचण्ड ज्वाला पनि छ। त्यसैले ऊ सन्ध्यालाई नारीको सच्चा प्रतीक मान्दछ। जे खोज त्यही पाउँछौ। यस्तै किसिमका अनेकन साना साना मानसिक उथलपुथलमा परेको केशर जसरी तसरी आफ्नो परीक्षा सक्दछ। करिब 20 दिन रहन्छ परीक्षा। तर परीक्षा भवनबाट बाहिर निस्केपछि भने उसको कार्यक्रममा कुनै परिवर्तन आउँदैन। ऊ बराबर सन्ध्या कहाँ गइरहन्छ, उस्तै लाडे भएर उनीसँग कुरा गर्छ। उनको नाङ्गो शरीरमा टाँसिएर परम सन्तोष र आनन्दको अनुभव गर्छ। फेरि शेफालीको पाशविक आक्रमणलाई पनि रमाइलो मानेर स्वीकार गर्छ। सीता बजेलाई नाङ्गो पारेर ऊ उनको कमलको पात जस्तो स्याप्प परेको पेटलाई अचम्म मानेर हेर्छ। कहीँ अलि ठुलो त भएन? अनि सूर्यप्रतापसँग बेलुका सहर डुल्छ, र त्यसपछि मित्रलाई थाहा नदिएर ऊ सुटुक्क लाली कहाँ जान्छ। गर्मी भएकोले परीक्षा बिहान हुन्थ्यो, केशरको दिनभरिको कार्यक्रम चाहिँ परीक्षाभन्दा पहिलेकै जस्तो हुन्थ्यो। परीक्षा सकिएपछि बनारस बस्ने बहाना सकिएको हुँदा ऊ विराटनगर जान्छ। सबसँग विदा भएर आफ्ना प्यारा सबै साथीहरूलाई ऊ वचन दिएर जान्छ। पास भयो भने ऊ फेरि बनारस नै पढ्न आउनेछ। यही सान्त्वना दिएर ऊ हिँड्छ विराटनगर। सन्ध्या एकान्तमा रुन्छिन्। शेफाली 100 दिन बिताउने प्रतीक्षामा रहन्छन्, किनकि केशरले पास हुन्छु भन्ने विश्वास दिलाएको छ, र 3 महिनापछि कलेजमा भर्ना हुन फेरि आइपुग्छु भनेको छ। र लाली चाहिँ दालमण्डीको गल्लीको त्यही सानो भारदारीमा बसेर अन्य मनस्क भएर गल्लीको चहल पहलमा आँखा गाडी केशरको कल्पनामा डुबिरहन्छन्। खन्ना चाहिँ साँझमा अब एक्लै चौकसम्म आउँछ र बत्ती बलेपछि एउटा अखबार किनेर उतै अँध्यारो गल्लीभित्र पस्छ जहाँ ऊ सधैँ साँझमा बस्ने गर्थ्यो। कार्यक्रम श्रुति सम्वेगमा अहिले तपाईँले सुनिरहेको वाचन तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै कञ्चनपुरको रेडियो राष्ट्रिय, कालीकोटको रेडियो नयाँ कर्णाली, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश, दार्चुलाको नयाँ नेपाल एफएम, दार्चुला एफएम र रेडियो मल्लिकार्जुन, बैतडीको रेडियो सनसेर, अछामको रेडियो रामारोशन, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, कैलालीको रेडियो अपी, कैलाली एफएम, दैलेखको ध्रुवतारा एफएम, जाजरकोटको रेडियो हाम्रो पाइला, सल्यानको रेडियो राप्ती, बाँकेको रेडियो कोवलपुर, नेपालगंजको रेडियो बागेश्वरी, कपिलवस्तुको रेडियो बुद्ध आवाज, गुल्मीको रेडियो रेसुङ्गा र बुटवलको रेडियो रिपब्लिकमा पनि श्रुति सम्वेक सुनिरहनु भएको छ। त्यसै गरी दाङको रेडियो मध्यपश्चिम, रेडियो प्रकृति एफएम र नयाँ युग एफएम, रेडियो प्युठान, बागलुङको रेडियो सार्ती एफएम र गलकोट एफएम, गोर्खाको गोरखकाली एफएम, तनहुँको रेडियो भानुभक्त, रेडियो ढोरबाराही, रेडियो बन्दीपुर र स्मार्ट एफएम, पोखराको रेडियो तरंग, पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर, रूकुमको रेडियो सिस्ने, फलेवासको रेडियो पर्वत, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवन, मकवानपुरको हेरौँडा एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, नुवाकोटको रेडियो त्रिशुली र रेडियो जाल्पाबाट पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। त्यसै गरी दोलखाजिरीको रेडियो हिमाली, खोटाङको हलेसी एफएम, रामेछापको रेडियो तीनलाल, रौतहटको नुन्थर एफएम, सर्लाहीको रेडियो एकता, ढुकढुकी एफएम र मुक्तेश्वर एफएम, रेडियो बर्दिवास, जनकपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, रेडियो तेह्रथुम, सोलुखुम्बुको शिखर एफएम, धरानको विजयपुर एफएम, मोरङको रेडियो सुनाखरी, विराटनगरको रेडियो पूर्वेली आवाज, इटहरीको सप्तकोशी एफएम, झापाको एफएम मेचीट्युन्स र बिर्ता एफएम, रेडियो ताप्लेजुङ र इलाम एफएमबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेगमा हामी आज तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। विराटनगर, केशरको विराटनगर, वर्षामा हिलो र हिउँदमा धुलो, कति हिलो हुन्छ भने त्यहाँ बजारका सडकको हिलोमा मानिस डुबेर मर्न सक्छन्। एकपटक बजार गएर आउँदा धुलोले भरिभराउ भई तीन तोला धुलो खाएर मात्र आउन सकिन्छ। कच्चा बाटो, हजारौँ बैलगाडी, कहिले त सडकमा बैलगाडीको जाम भएर मानिसलाई हिँड्न पनि गाह्रो। तर फेरि विराटनगर उसका लागि दुनियाँभरमा सबभन्दा आकर्षक ठाउँ यही हो, सबभन्दा राम्रो र जिन्दगीभर बसिरहँ जस्तो। यहीँ ऊ जन्मियो, हुर्कियो, बढ्यो र यही माटो हिलो धुलोबाट उसले आफ्नो शरीरको निर्माण गर्यो। यहीँ छन् उसका मानिस जसलाई ऊ निर्धक्कसँग चिन्दछ। बनारसमा यस्तो यहाँ न त बेनर्जी छन् न कासिम नै। बिचरा कासिम, ऊ त असलै थियो क्यार। जे होस्, यो हो उसको विराटनगर। मनमा अलिकति शङ्का नमानी यहाँ ऊ जोसँग पनि जान सक्दछ। यहाँ उसलाई दुलै बनाउन चाहने लोग्ने मानिस छैनन्। बरु यहाँ ऊ यदि उसले चाह्यो भने, र अब त ऊ अवश्य नै चाहने पनि छ, अनेकन केटीहरूलाई पाउन सक्छ जो उसँग दुलैको सम्बन्ध राख्न तयार छन्। चञ्चला छिन्, श्यामा छिन्, र अब त उसको आकाङ्क्षा बढेको हुनाले अग्निवाटिकामा धेरै ज्वालापुष्पहरू फुलेका छन्। माधुरी, कुन्तल, बेला, गोरी, सरिता, चन्द्रा, सरला, मुक्ता, बल्लरी, कृष्णा र आफ्ना छिमेकको मदिसे बस्तीका मदिसिनी केटीहरू शोभा, फुलमती, कलिया, बसुमतिया, सुभद्रा, गौरिया, इन्दुमती, रेशमिया इत्यादि ओहो अनगिन्ती छन् अनगिन्ती। आउँदा आउँदै ऊ त्यही बैठक घरलाई हेर्छ जहाँ श्यामाहरू थिए। अब उनीहरू त्यहाँ छैनन्। बनारसमै उसले थाहा पाइसकेको थियो उनीहरू आफ्नै घर चिम्डीमा गए। ठिक छ, अब ऊ यहाँ आएको छ, चिम्डी जान्छ। र बाला ढोक्नासाथ उनले छोरासँग पहिलो कुरा यही भने, सुने त पढ्दैन थिस रे। उसलाई आउँदा आउँदै बाले यसरी रिसाएको एकजात मन परेन। रिसाएकै त हो नि, बा शब्दले थोरै रिसाउनुहुन्छ, उहाँको स्वरबाट पो थाहा हुन्छ रिसाएको। उसले बोलाइ चिनेको छैन र बाला त केही भन्न सक्दैन, तर आमासँग मुख फुलाएर भन्छ, हेर्नुहोस् न आमा, बा त्यसै रिसाउनुहुन्छ, पास भएन भने पो रिसाउनु त। तर पास हुन्छ भन्ने उसलाई नै आशा छैन। दुई महिनापछि परीक्षाको परिणाम निस्कने हुँदा कमसेकम त्यतिन्जेलसम्मलाई त उसलाई कसैले केही नभनिदियोस्। उसको चाहना नै त्यति थियो अहिलेलाई। घर आएको छौ, घरका मानिसबाट प्रेम पो पाउनुपर्ने हो त उसले। यहाँ चाहिँ आउन पाएको छैन त पढ्दैन थिस रे, यसो गर्थिस रे, उसो गर्थिस रे। एक्लै पाएपछि केशरले बहिनीलाई सोध्यो, श्यामा दिदीहरू जानुभयो कि शान्ता, कहिलेकाहीँ आउने गर्नुहुन्छ कि आउनुहुन्न? घरका मानिस केशरसँग सन्तुष्ट छैनन् भन्ने शान्तालाई थाहा थियो, त्यसकारण उनलाई धेरै कुरा भन्नु थियो, घरको कुरा लगाउनु थियो। त्यसैले उनले रहस्यपूर्ण ढङ्गले आँखा झिम्क्याउँदै थुक निल्दै भनिन्, एकचोटि आउनुभएको थियो त्यति? विनोदको के हालचाल छ नि? उसले विनोदका बारे यसकारण नै सोध्यो, उसको कुरा चलेपछि चञ्चलाको कुरा स्वतः आइपुग्छ। उसले पास गर्यो कि उही पहिलेकै जस्तो? भनाएको तात्पर्य पहिले ऊ दुईपटक फेल भइसकेको थियो, तर शान्तालाई मामाको घरको धेरै कुरा बताउनु भएको थियो। उनले मुख फुलाएर भनिन्, बिचरा विनोदले जाँचै दिन पाएन, त्यही दिन चञ्चला मरिन्। चञ्चला मरिन्, अभाग भयो केशर। चञ्चला मरिन्? नाना हुनै सक्दैन, के चञ्चला साँच्चै मरिन्? उसलाई लाग्यो सारा संसार नै उसको थाप्लोमा खस्न गएको छ। अत्तालिँदै उसले भन्यो, चञ्चला मरिन्? हो र शान्ता, चञ्चला मरिन्? अँ केशर, चञ्चला मरिन्। शान्ताले मुख फुलाएकी थिइन् दुःख मनाउन गरे जस्तो, दुई महिना भयो मरेको। हतप्रप भएको केशरको मुखबाट आफसे आफ निस्क्यो, कसरी कुन्नी? त्यो त मैले थाहा पाइनँ, मर्ने बेलामा मलाई जान दिनु भएन। आमा भन्नुहुन्छ टाइफाइडले मरिन् रे, बा चाहिँ रोगै थाहा नपाएर मरिन् भन्नुहुन्छ। अब ऊ सोच्छ, अभाग भएको केशर केही बोल्दैन, बोल्नै सक्दैन, बोल्ने कुरा नै सक्यो जस्तो लाग्छ उसलाई। बुढाहरू मर्ने साटो केटाकेटी मर्छन्, यो पनि एउटा प्रश्न हुन गयो उसको मगजमा। अब ऊ सोच्छ, के ऊ चञ्चलालाई प्रेम गर्थ्यो? उनको मृत्युको सम्वादले उसको मनमा डरलाग्दो कौतूहलता ल्यायो। दुःख लागेन होइन, एकछिन त उसलाई डाको छोडेर रोइदिउँ जस्तो पनि लागेको थियो, तर फेरि उति नै खेर उसको मृत्युको अवश्यम्भावितालाई स्वीकार गर्यो। सबै भन्छन् सबजना मर्छन् रे, आज नभए भोलि, भोलि नभए अरू कुनै दिन, केशर पनि मर्छ रे पागल कहीँका दत, कहीँ केशर पनि मर्न सक्छ र? उसलाई पुरा विश्वास छ ऊ कहिले मर्दैन, ऊ मर्नको निम्ति जन्मिएकै होइन। यदि केशर नै मऱ्यो भने यो संसारमा के दशा होला? ऊ नै छैन भने यो संसारको के प्रयोजन हो? ऊ मऱ्यो भने यो संसार नै मर्छ, र संसार चाहिँ मर्दैन, त्यसकारण केशर पनि मर्दैन। तर के चञ्चलाले पनि आफू मर्दिनँ भन्ने ठानेकी थिइन् त? उसलाई लाग्दैन चञ्चलाले आफ्नो बारेमा त्यस्तो धारणा दिएकी हुँदै हुन्, नत्र उनी मर्न सक्दिन थिइन्। केशरले कति दृढतासँग यो धारणा अँगालेको छ, त्यसकारण ऊ मर्न सक्दैन। बिचरी चञ्चला, केशर नै दोषी हो। यदि उसले चञ्चलालाई पनि आफ्नो जस्तै आत्मविश्वास दिलाउन सकेको भए पनि उनी मर्ने थिएनन्। त्यति जाबो कुरा त उनले आफै पनि बुझ्नु पर्थ्यो नि, कति सानो अज्ञातले चञ्चला मरिन्। तर अब उसले गर्ने नै के, मर्ने मरिहालिन्। अब सुर्ता गरेर जीवनलाई उसले किन अरसिलो पार्ने? विराटनगर आएको छ, खुसीको भण्डारमा आएको छ। चञ्चला मरिन् तर बाँच्ने मानिसको कमी छैन। चञ्चलाको अभाव हुँदा हुँदै पनि केशरको मनलाई भरपूर राख्ने उसको विराटनगर छ। त्यहाँबाट कुनै मानिस घटे जस्तो उसलाई लाग्दैन। धुली धुलोले रङमङ्गिएको विराटनगरमा जीवनदायिनी वातावरणको अभाव छैन। गाउँबाट हाट बजार गर्न गएका थरुथरुनीहरूको बैलगाडी धुलोको गुब्बारा उडाउँदै साँझतिर गाउँ फर्किन्छ। त्यस्तो भयानक धुलोले ढाकिँदा पनि त्यसको पटक्कै वास्ता नगरेर हिल्लिएर हाँस्दै गफ गर्दै विराटनगर बजारमा घटेका साना साना चाखलाग्दा घटनाको वर्णन गर्दै बैलगाडीमा ठेलमठेल गरी चढेका थरुनीहरू हर्षोल्लास गर्दै आनन्दको चित्कार गर्दै गाउँतिर जान्छन्। उसको घरमा पनि थरुनी र राजवंशिनी केटीहरू आउँछन् धान कुटेर ल्याउन। आँगनामा धानको थुप्रो लाग्दछ र घरको नोकर पसेरीको डालोले नापी नापी गाउँकी केटीहरूले उघारेर थापिरहेको बोरामा हाल्दछ। भेनिष्ठाको कुर्सीमा उसकी आमा त्यहीँ बसेकी हुन्छन्, हेर्छिन्। कहीँ नोकरहरू थरुनी केटीका साथ मिलेर बढी धान त दिइरहेका छैन। केशर पनि त्यहाँ आएर रमाइलो मानि उभिन्छ र विमुग्ध भएर हेर्दछ। सौन्दर्य उपासक केशर हरेक वस्तुलाई ऊ सहानुभूतिपूर्ण दृष्टिले हेर्दछ। त्यसकारण जहाँ पनि ऊ सौन्दर्य मात्र पाउँछ, जसलाई पनि ऊ सुन्दर मात्र देख्दछ, गाउँकी थरुनी राजवंशिनी केटी बिल्कुल नवीन सौन्दर्य, धुलो हिलो र घाम पानीमा हुर्केकी ग्राम्य सुन्दरीको आधानाङ्गो शरीर मानौ तामामा ढाले जस्तो, कति बान्किला, कति प्रपुष्ट र स्वस्थ शरीर, कालो पेटानी बेरेका कम्मर, आधा पिँडुला देखिने कलेजी रङको डोलो कुँदे जस्तो, र अनि शरीरको माथिल्लो भागमा छुट्टै लुगाको सेतो आँचल कम्मरबाट छड्के हुँदै माथि गएर कुम नाग्दै पछाडिको पिठ्यौँबाट पनि छड्के भएर पछिल्लोतिरको कम्मरको दायाँतिर घुसारिएको यी ग्रामीण यौवनाहरूमा केशर रोमाञ्चकारी आकर्षण पाउँदछ। जिउको एकातिरको पुरा पाटो उदाङ्ग हुन्छ। यिनीहरूको नाङ्गो भरिलो छातीलाई सेतो आँचलले छोपेको हिँड्दा डुल्दा लुगाभित्रै डगमगाउने विद्रोह गर्न खोजे जस्ता, कम्मरभन्दा सेख मुन्तिर बेरेको हुन्छ पेटानी र पेट देखिन्छ सपक्क परेको। केशरको कवि दृष्टिलाई कुनै बिर्सिएको सपना सम्झिन आँटे झैँ तर सम्झिन नसके झैँ लाग्दछ। त्यस्तो राम्रो लाग्छ त्यो पेट र झन् कसै कसैको त नाइटो पनि आधा देखिन्छ। लाग्छ कुनै सुन्दर कथा क्लाइमेक्समा पुग्न आँट्दा नै भन्ने मानिसले भन्न छाडिदियो। त्यो अनुपम प्राकृतिक सौन्दर्यलाई देखेर अवाक हुन्छ, कल्पना गर्छ, आफूलाई त्यही बलिष्ठ पाखुरामा बेरिएको मनमनै ऊ अनुभव गर्छ। यदि ऊ त्यसमा बेरिन पायो भने उसको शरीरले र अनिचेतनाले कहिले नपाएको आनन्द पाउँदो हो। हो सेफालीको शरीर पनि त्यस्तै बलियो र आकर्षक थियो र रोगन पनि थोर बहुत त्यस्तै थियो क्यार, तर यो ग्रामीणपन कहाँ थियो र त्यसमा, र फेरि त्यस्तो कुना बालुवाको ओछ्यान र थारूहरूको गुन्द्री कहाँ थियो र त्यहाँ, त्यो त सहरको अनुभव थियो। ऊ चाहन्छ ग्रामीण अनुभव, कठोर नौलोपन, कष्टदायी आराम, जस्तो सुकै अवस्थालाई पनि उसले आफ्नो अनुकूल बनाउन जानेको छ। कलकत्ता, दिल्ली, लखनऊ, बम्बई जस्ता ठुल्ठुला सहरलाई पनि ऊ त्यही व्यग्रताले रुचाउँछ जुन व्यग्रताले ऊ विराटनगर र त्यसका वरिपरि र टाढाका साना साना फोहोर गाउँलाई रुचाउँछ। विराटनगरमा धुलो वा हिलो भएन भने त्यसलाई ऊ विराटनगर नै ठान्दैन। त्यहाँको सडकमा हिँड्दा ऊ जानीबुझी घोडाले धुलो उडाउँदै हिँड्छ। धुलोमा हिँड्दा धुलोलाई मन पराऊ, हिलोमा हिँड्दा हिलोलाई मन पराऊ, त्यसबाट जति भाग्न खोज्छौ त्यसले तिमीलाई त्यति नै पछ्याउँछन् र दुःख दिन्छन्। ऊ निर्धक्कसँग विराटनगरका हरेक सडक, हरेक गल्ली र हरेक खुला फाँड सार्दछ। यहाँका हरेक वस्तु उसलाई मनपर्छ र हरेक वस्तुसँग उसको घनिष्ठ परिचय छ। कसैको बथानबाट एक्लिएको गाई भैँसी पनि ऊ छुट्याइदिन्छ यो फलानाको, उसलाई थाहा छ सडक र गल्लीको कुन ठाउँमा कति खाल्डो छ, अथवा कसको घरको बगैँचामा सबभन्दा राम्रो जुही फुल्दछ, अथवा कुन गाछको कटहर कत्रो हुन्छ, र बजारका साउ महाजनहरूमध्ये कुन चाहिँ गाउँलेहरूसँग धान तोरी पटुवा किन्दा ढक मार्दछन्, यावत कुरा उसलाई थाहा छ। विराटनगरमा हाट लाग्दछ हप्तामा दुई पटक, बुधबार र शनिबार अलग अलग ठाउँमा। केशरलाई हाट डुल्न असाध्यै रमाइलो लाग्छ। धेरै त गाउँलेहरू नै हुन्छन् हाटमा, त्यो घुइँचोमा गाउँलेहरूको अर्धनग्न बदामी शरीरबाट आउने ग्रामीण गन्धमा ऊ रोमाञ्चकारी नवीनता पाउँछ। नमिठो वास भए पनि मनुष्यको प्राकृतिक गन्ध भेट्टाएर ऊ त्यसमा विचित्र माधुर्य फेला पार्दछ। हाटकोमा घुइँचोको अङ्ग बन्दै ऊ गाउँलेहरूसँग ढेसिएर हिँड्छ, यसो गरेर ऊ आफूलाई पनि ग्रामीण भएको धोका दिन्छ, त्यसैमा ऊ आनन्द पाउँछ। ऊ हाटमा किनमेल गरे जहीँ पनि गर्छ। सडकको छेउमा बोरा ओछ्याई थरुनीहरू आफ्ना बारीमा फलेका तरकारी बेच्दछन्। वैशाखको टन्टलापुर घाममा डढेका हुन्छन् युवतीहरू, तर घामको कहाँ वास्ता हुन्छ र तिनीहरूलाई। त्यसै गरी ती बेच्न बसेका थरुनी युवा कहाँ पुग्छ केशर, अनि तरकारीको मोलतोल गर्न लाग्छ। भन्छ, एउटा सानो लौकाको यत्रो नल्याउन। थरुनी केटी झर्किन्छे, यो सहरीय केटोसँग आफ्नो लौकाको सकेसम्म बढी मोल लिन खोज्छे। दस पैसाभन्दा बढ्ता दिन्न भनी जब केशर छिटीबाट लौका उठाउँछ, तरुणी केटी यसरी केशरको पाखुरा जमाउँछे, मानव अब ऊ लौका लिएर हिँडिदिने भयो। लौका खोज्दै देहाती भाषामा घुर्काउँदै भन्छे, यी हेर न, दस पैसा लिन खोज्ने मानिसको अनुहार, दिन्न दिन्न जाऊ। केशरलाई असाध्य रमाइलो लाग्छ। ऊ लुप्दा आँखाले केही बेर केटीलाई हेर्छ अनि देहाती भाषामा भन्छ, अनुहार त त्यति छि भन्ने खालको छैन क्यार, तर लौकाकी मालिकनीको अनुहार चाहिँ निकै राम्रो छ, त्यसको दाँजोमा म त आउन सक्दिनँ। सौन्दर्यको प्रशंसा गर्दा कुन स्त्री परास्त नहोली, चाहे आधुनिक होस् चाहे प्राचीन कालकी गुफावासिनी, चाहे अमेरिकन होस् चाहे थरुनी, ग्राम्य पनि परास्त हुन्छे। अलिकति सङ्कोच देखा पर्छ, अनुहारमा नजानिदो किसिमले टाउको निहुराउँछे र भन्छे, तीन आना देऊ म दिन्छु। किन अचानक तीन आनामा ओर्लियो? केशर बुझ्दैन र अब त ऊ दस पैसा पनि दिन तयार छैन। हाँसेर भन्छ, अब त दुई आना, दुई आनामा दिने भए देऊ नत्र हिँडे। अरे हिँडी पो दियो त ऊ, घुइँचोमा मिसिन आँट्यो त्यो राम्रो केटो। ए बाबु ल, दुई आनामा नै दिएँ, लग लग दुई आनामा। केशर हाँस्दै फर्किन्छ र थरुनीको हातमा एक रुपियाँ राखिदिन्छ। मानव उसको हातमा आगाको फिलिङ नै राखिदियो, त्यसरी तर्सिन्छ ऊ। भन्छ, यी हेर न रुपियाँ दिएको, छन् क्या मसँग खुद्रा, दुई आनाको माल किनेर रुपियाँ दिने? थाहा भएरै उसले रुपियाँ दिएको थियो, ऊ रिसाउँछ भन्ने थाहा भएरै। अचम्म मानेर भन्छ, हेर न रिसाको, मसँग पनि खुद्रा छैन, म घुमेर आउँछु, तबसम्म तिमीसँग रेजगी जम्मा भइसक्छ अनि दिनु। अहिले रुपियाँ राख र लौका पनि राखिराख, म आएर लगौँला। तर ऊ आउँदैन, एकैपटक अर्को हप्ता आइपुग्छ। पहिले बसेकै ठाउँको वरपर बसेकी हुन्छे ऊ, एउटा बोरा ओछ्याएको हुन्छ, त्यसमाथि आफू बसेकी हुन्छे र छिटीमा हरियो तरकारी। केशरलाई देखेर दिक्क मान्दै भन्छ, हेर न बाबु, अस्ति साँझ तिमीलाई पर्खिरहे, साँझसम्म तिमी आउँदै आएनौ, आज चाहिँ लौका छैन रामतोरिया छ, रामतोरिया नै लगन है। केशरको छातीभित्र करुणा, स्नेह र आत्मीयताको मुस्लो उम्ले जस्तै हुन्छ। भन्छ, त्यसो भए अर्को हप्ता लौका ल्याऊ है त। यति भनेर ऊ हिँड्न खोज्छ। युवती घबडाएर कराउँछे, होइन होइन, अब मेरो बारीमा लौका छैन, लौकाको याम नै सकियो, अब फल्दैन, बरु ल्याऊ, तिम्रो रुपियाँ लैजाऊ, अर्को वर्ष फल्यो भने ल्याइदिनु नि, भनेर ऊ घुइँचोमा मिसिन्छ। थरुनी युवती बेसहारा जस्तै हुन्छ। रानी विराटनगरका वरिपरिका धानका खेत, बाँसका बिट, आँपका बगैँचा, बरका झाडी, प्रकृतिका सुन्दर काखमा केशर लुटपुटिन चाहन्छ र विराटनगरका जुनसुकै घरमा पनि उपस्न सक्छ। सबैले उसलाई चिनेका छन्, सब उसलाई मन पराउँछन्, उसलाई सारा विराटनगर नै आफ्नै जस्तो लाग्छ। यसरी वैशाख र जेठको उखरमाउलो गर्मी ऊ अपार आनन्दका साथ बिताउँदैछ। चिमडी जान पाएको छैन अझै र बनारसबाट ऊ सबैको चिठी पाइरहेको छ, खन्नाको, सन्ध्याको, सेफालीको, लालीको र अनि भिक्टोरिया महारानीको। उसले ठुलियामालाई भिक्टोरिया महारानी नै सम्झिने गरेको छ। सबैका चिठीलाई ऊ एकान्तमा खोल्छ, पढ्छ अनि बनारसको सम्झना उसको मस्तिष्कमा फेरि ताजा भएर नाच्न लाग्दछ। प्रिय केशर, खन्ना लेख्छ, मेरो प्यारो केशर, सन्ध्या भन्छन्, ए मेरो दुष्ट केशर, सेफाली यसरी सम्बोधन गर्छिन्, केशर बेटा ठुली आमा भन्छन् र अनि लाली लेख्छिन्, मेरो केशर भैया, र सबैलाई ऊ जवाफ दिन्छ, मेरो प्यारो खन्ना, ए मेरो सन्ध्या, प्यारी सेफाली, मलाई माया गर्ने आमा, र अनि लालीलाई लेख्छ, मेरी मायालु बाउजू। दिन बित्दैछन्, गर्मीका उखरमाउला दिनहरू। एक दिन अचानक पाँचवटा तारा आयो केशरको नाममा, परीक्षामा ऊ पास भएछ। बनारसका सबैले उसलाई तारबाट खबर पठाएका थिए, ठुली आमाले समेत तेस्रो श्रेणीमा पास भएछ। लामो सास फेर्यो केशरले, उसलाई आफू पास भए जस्तो लागेन, बा आमा पास हुनुभयो जस्तो लाग्यो। सबभन्दा रमाइलो तार पठाएकी थिइन् लालीले, लेखेकी थिइन्, तिमी पास भयो। डिभिजनको कुरा नसोधा, राजकुमारहरू शाही खानदानका हुनाले मेरो राजकुमारको डिभिजन पनि शाही डिभिजन, मेरो शुभकामना र आफ्नो तर्फबाट नभए पनि मेरो तर्फबाट त्यहाँको कालीस्थानमा फूल चढाइदिए। मैले भाके अनुसार यहाँ तिम्रो ठुलियामाको घर नजिकको जटारको मन्दिरमा तिम्रो तर्फबाट फूल चढाएँ र तिमीले बनाएको त्यही गीत मन्दिरमा गाएँ लाली। बाले सोधे, लाली को हुन्? मेरी साथी। यतिमै कुरा टुङ्गाइदियो केशरले। आमाले ठट्टा गर्दै भने, त्यसो भए त फूल चढाउँदैनस् भन्ने उनलाई पनि थाहा रहेछ। लालीका बारे केशर धेरै कुरा बताउन चाहँदैनथ्यो। छोटोमा उत्तर दियो, मैले नै उनलाई भनेको थिएँ। साँच्चै नै चढाउनुहोस् त? चढाउन्न, उसले उत्तर दियो। भोलिपल्टका बिहानै केशरकी आमा नुहाइवरि तयार भइन्। केशर आँगनमा थियो, भनिन्, तेरी साथीको उनले तर्फबाट फूल चढाउन तँलाई अराएकी थिइन्, तैँले मानिनस्। अब म उनको र मेरो तर्फबाट कालीथानमा फूल चढाएर आउँछु, कसैको इच्छा बिनसितै खेर जान दिनुहुन्न। केशरले यसको कुनै उत्तर दिएन, बरु यसो पो भन्यो उसले, अब म भोलि चिमडी जान्छु आमा। र भोलिपल्ट ऊ घोडामा चिमडी गयो। श्यामा केशरलाई अचानक देखिन्। बीच आँगनमा घोडा उभ्याएर पर्खिरहेछ। आमा बा अगाडि नहुँदा हुन त झम्म अँगालो मारेर स्वागत गर्ने थिइन्। ऊ मेरो केशर पख भन्दै, तर अरे उनी त लाजले भुतुक पो भइन्, अपरिचिता श्यामा जस्ती। उनको यो लज्जा देखेर केशरलाई नयाँ युवती देखे जस्तो पनि पर्यो। तीन रात ऊ चिमडीमा नै बस्यो। ऊ पुगेको भोलिपल्टै उसले श्यामालाई घर पछाडिको जङ्गलतिर लग्यो। चिमडी वरिपरि सर्वत्र जङ्गलै जङ्गल त छ नि। परितृप्तिको बेल उम्लिएको थियो श्यामाको छातीभित्र, तर मानिनन्। लाडे भएर भने, नाई केशर, म पर सरेकी छु। छाँगाबाट खज्यो केशर, बिना कारण श्यामासँग झडङ्ग रिसायो। उसको अनुहार नै फिलिङ्गाको जस्तो देखियो। भन्यो, म आउँछु भनेर गए कि होइनौ? अभाग भइन् श्यामा, अपराधी जस्तै। वाल्ल परेर उनले केशरलाई हेरिन् र बिस्तारै उसको निधारमा झरेको कपाल पन्छाइदिन्। भनिन्, बरु मलाई पनि विराटनगर लगन सँगै। समस्या समाधान भयो, केशर खुसी भयो। तर चोखिएपछि मात्रै जान दिनु उनकी आमाले। श्यामाको भाइ शङ्कर पनि साथै आयो। श्यामा 10 दिन बसिन् विराटनगरमा। बनारसी सीता बजेको गर्व सम्झेर उसलाई डर लाग्यो। श्यामालाई पनि त्यस्तै भइदियो भने। तर अग्निवाटिकामा प्रवेश गरेको केशरले लपका छुन डराएन। देखा जाएगा, उसको मूल मन्त्र नै यही हो। अनि एक दिन श्यामा गइन् चिम्डी। असाध्य दुःख लाग्यो छुट्टिँदा केशरलाई। रुँ रुँ जस्तो भयो, के यही हो प्रेम? तर कहाँ र, भोलिपल्ट त जस्ताको तस्तै विराटनगरको मनमोहक रमझममा उसले आफूलाई बिर्साइदियो। र जब बनारस जाने दिन नजिकै आयो, उसको आधा मन बनारसको चौकमा डुलिरहेको पो पाउँछ त ऊ। आहा, उसको विराटनगर, आहा, उसको बनारस। त्यहाँ सन्ध्या छिन्, सङ्गमरमरमा कुँदेकी देवी, होइन होइन, चन्द्रमामा कुँदे जस्ती। त्यहाँ सेफाली छिन्, बेसन व्याकुला ज्वाला पुष्प, उसलाई आफ्नो बलियो अङ्गालोमा किचेर भस्म गर्न सदा छटपटाइरहेकी। त्यहाँ खन्ना छ, मित्र जस्तो प्यारो, दाजु जस्तो विश्वासी र अभिभावक जस्तो गम्भीर। अब त सायद कानन पनि आइन् क्यार, चञ्चलाकी प्रतिमूर्ति। र अनि छिन् सङ्कोचिनी ग्राम्य सीता, कति लाज मान्दछिन् उनी। ए सीतादी, अगाडि छोपेर के भएर पछाडि त बाफ्रे बाफ, साँपले डसे जस्तो गरी उछिटिन्छन्। पछाडि लुकाउनलाई गुटमुटी छिन्, तर फेरि ए सीतादी, अगाडि देखियो नि त, ओहो, कस्तो ग्रामीण निश्चलता। र अनि लाली, उसको भाउजू, अचानक ऊ उभिनेछ उनको अगाडि। हेर भाउजू, म आएँ, मेरो केशर भन्दै उत्तिएर उसलाई आँगाल्ने छिन्। केशरलाई रातभरि निद्रा लाग्दैन, भोलि बनारस जानु छ नि त त्यसैले। श्रुति सम्वेकमा यतिन्जेल तपाईँ अग्निवाटिकाको वाचन सुन्दै हुनुहुन्थ्यो। यो वाचन आजदेखि हामीले पुरा गऱ्यौँ। 13 श्रृङ्खलासम्म 236 पृष्ठको तारिणी प्रसाद कोरेलाको उपन्यास अग्निवाटिकाको वाचन सँगसँगै यो उपन्यासकै वाचन अब पुरा भएको छ। यो उपन्यासको वाचन तपाईँलाई कस्तो लाग्यो? हामीलाई सल्लाह, सुझाव वा प्रतिक्रियाका लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। इमेलका लागि shrutiutiश्रुति एट unn.com.np। हवस् त, अर्को मङ्गलबार अर्को कुनै गति लिएर आउनेछौँ। तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म अच्युत घिमिरे बुलबुल बिदा चाहन्छौँ। शुभरात्री।